رومی احارہ ہم لے رومی دس ادھیائے کو انتیم پاد اکائیس پاد ماں یہ جو پڑھے کرتی ہوں تر اسرائیل لائے چاہیں انہیں بھند چھن دن بھری میں لے یوٹا اگے پالن نگرنے را ویرودی جاتی تیرا میرا ہاتھ پسارے کچھ اسرائیل لے پرمیشور لائے त्यागेको कुरा त्यहाँ बयान गरेको छ अथवा ख्रिस्ट येशुमा भएको त्यो महिमित अनुग्रहको सुसमाचार जसद्वारा एकजना पापीले मुक्ति पाउन सक्छ परमेश्वरको सन्तान हुन सक्छ सित्तैमा काम बिना येशु ख्रिस्टको रगतले दाम तिरेकोले छुटकारा पाउन सक्छ त्यही सुसमाचारलाई चाहिँ इजरायलले नाइ भन्यो प्रश्न उठ्छ त्यसो भए के परमेश्वरले इजरायल जातिलाई त्याग्नु भएको छ एघार अध्यायको एक पद त्यसरी नै सुरु हुन्छ तब म भन्दछु के परमेश्वरले आफ्ना जनहरूलाई त्याग्नु भएको छ त के परमेश्वरले इजरायललाई त्यागेको छ त जवाफ जोरदार छ कदापि छैन भनेछ अनि पावलले चाहिँ पवित्र आत्माद्वारा परमेश्वरले इजरायललाई त्याग्नु भएको छैन भन्ने कुरा देखाउनलाई चाहिँ मुख्य तर्क जुन पेश गर्छ अब त्यसको दुईटा पाटा छन् पहिलो कुरा चाहिँ के भने इजरायलले गरेको इन्कार चाहिँ यो पूर्ण इन्कार होइन अधिकांशले त हो अधिकांश धेरै जसोले चाहिँ सुसमाचारलाई अस्वीकार गरे तर सबैले त होइन यहुदीहरूको एउटा बाँकी रहेको भाग छ जसले चाहिँ येशु ख्रिस्टलाई विश्वास गर्यो जसमध्ये पावल पनि आफै थियो त्यसैले यहाँ एघार एकमा उसले भन्छ किनकि म पनि अब्राहमको वंशको बेन्यामिनको कुलको इजरायली हुँ मलाई त्याग्नु भएको छैन पावलले भन्छ त्यसले पहिलो पाटो चाहिँ यो हो सुसमाचारलाई इन्कार जुन इजरायलले गर्यो त्यो चाहिँ आंशिक इन्कार पूर्ण होइन यो कुरा चाहिँ एघारको पाँच पदमा पनि पढ्छौँ चाबी पद चाहिँ एघारको पाँचमा तब यही प्रकारले यस वर्तमान समयमा पनि अनुग्रहको चुनाव अनुसार बाँकी रहेको भाग छ पावलको अर्को तर्कको अर्को पाठ चाहिँ यो हो कि इजरायलले गरेको इन्कार चाहिँ एक त पूर्ण इन्कार होइन पावल बाँकी रहेको भाग उनीहरूले इन्कार त गरेनन् आंशिक रूपमा इन्कार भए दोस्रो कुरा चाहिँ यो इन्कार चाहिँ अस्थायी हो यो स्थायी इन्कार चाहिँ होइन यसको मतलब चाहिँ इजरायलले सधैँ इन्कार गरिरहने छैन भविष्यमा एउटा दिन आउँदैछ जब इजरायलले सुसमाचारलाई स्वीकार गर्नेछ आफ्नो मसिहलाई चाहिँ विश्वास गर्नेछ र सारा इजरायलले मुक्ति पाउनेछ एघारको छब्बिस र सत्ताइसमा अनि यसरी सारा इजरायलले मुक्ति पाउनेछ जसरी लेखिएको छ छुटकारा दिनुहुने सियोनबाट आउनुहुनेछ र याकुबबाट अभक्ति हटाउनुहुनेछ अनि तिनीहरूसित मेरो बाचा यही हो जब म तिनीहरूका पापहरू हटाउँला त्यसैले पावलले चाहिँ भन्छ इजरायलले हो परमेश्वरलाई उहाँको सुसमाचार इन्कार गरेको हो तर यो इन्कार चाहिँ पूर्ण इन्कार होइन यो आंशिक रूपमा हो यो चाहिँ स्थायी इन्कार होइन यो चाहिँ अस्थायी हो अनि यो दुइटै सत्यता चाहिँ एउटै पदमा उल्लेख भएको छ त्यो चाहिँ पच्चिस पद हो एघारको पच्चिसमा हेर्नुहोस् त किनकि भाइहरू हो तिनीहरूले आफूलाई आफ्नो दृष्टिमा बुद्धिमान ठानौला भनेर यस रहस्यको विषयमा तिमीहरू अन्जान रहेको रह भन्ने इच्छा म गर्दिन के हो यो रहस्य यहाँ भन्छ पावलले जबसम्म अब यो शब्दले चाहिँ एउटा समय को सङ्केत दिँदैछ भनेपछि जबसम्म यो इन्कार चाहिँ अस्थायी हो भन्ने छ जबसम्म एउटा समय आउँछ नि त्यसको चाहिँ त्यो इन्कार स्वीकार्न भन्दछ। जबसम्म अन्य जातिहरूको पूरा संख्या भित्र आउँदैन, एउटा काम परमेश्वरले पहिला पूरा गर्नुहुनेछ अनि त्यो काम पूरा नभएसम्म चाहिँ यो इन्कार चाहिँ भइरहन्छ। तर अर्को कुरा चाहिँ तबसम्म त्यो समय नआएसम्म इजरायलमाथि केही मात्रामा अन्धापना आएको छ। त्यो केही मात्रामाले यो देखाउँछ कि अंशित होइन इजरायलको अन्धापना, इजरायलको अस्वीकार, सुसमाचारको इन्कार, मसीहको इन्कार चाहिँ केही मात्रामा हुनेछ। अर्थात् यो चाहिँ आंशिक हो, त्यसैले अस्थायी आंशिक। यो अन्नपना जो इजरायलसँग छ आज, त्यो चाहिँ केही मात्रामा हो। यसको मतलब त्यहाँ यहुदीहरू छ जसले चाहिँ राम्ररी उनीहरू अन्ध छैन, जसले पाओ अनि अहिले पनि छन् विश्वासीहरू यहुदीहरू जसले चाहिँ उनीहरूको आत्मिक आँखा उज्यालो पारिएका छन्, राम्ररी देख्न सक्छन् भनेको प्रभु यीशुलाई मुक्तिदाताको रूपमा चिन्छन् उनीहरूले। उनीहरू अन्धा थिए तर उनीहरू देख्ने भएका छन्। अर्को चाहिँ यो अन्धापना चाहिँ स्थायी होइन, यो अस्थायी हो, किनभने भविष्यमा एउटा दिन आउनेछ जब इजरायल जातिले चाहिँ देख्नेछ, उनीहरूले चाहिँ आफ्नो मसीहलाई हेर्नेछन् नै भनेको छ। एकचोटि यहाँ पल्टाउँदा जक्रिया 12 विश्वास सहित हेर्नेछन्, पश्चाताप हुँदै हेर्नेछन्। यो अचम्मको भविष्यवाणी यहाँ जक्रियाले चाहिँ येशु ख्रीष्ट क्रुसमा टाँगिनुभन्दा पनि लगभग 500 वर्ष अगाडि भविष्यवाणी गरेको थियो। बाइबल सत्य हो भन्ने कुरा परमेश्वरले देखाउँदै हुनुहुन्छ। म पहिले नै पछि हुने कुराहरू बताउँछु। अनि यहाँ जक्रिया 12:10 चाहिँ दोस्रो आगमनको कुरा हो, तर त्यसमा चाहिँ पहिलो आगमनको कुरा पनि त्यहाँ चाहिँ जोडिएको छ, जुन बेला येशु ख्रीष्ट क्रुसमा मारिनुभयो। जक्रिया 12:10 अनि म दाउदको घरानामाथि, परमेश्वर बोल्दै हुनुहुन्छ यहाँ 12:1 हेऱ्यो भने, अनि म दाउदको घरानामाथि र यरुसलेमका बासिन्दाहरूमाथि अनुग्रह पाउने र बिन्तीहरू चढाउने आत्मा खन्याउनेछु। अहिले चाहिँ उनीहरूको अविश्वासको कठोर आत्मामा छ भने एक दिन चाहिँ उनीहरू एकदम नम्र भएर पुकार्ने आत्मा, परमेश्वरले नै अनुग्रह पाउने आत्मा उनीहरूमा खन्याइदिनुहुनेछ। अरे अनि के हुन्छ, अनि तिनीहरूले मलाई हेर्नेछन्, यहोवालाई हेर्नेछन्। कहाँ हेर्नेछन्? यहाँ लेखेको छ जसलाई तिनीहरूले के गरेका थिए, छेडेका थिए, येशूलाई छेडेका थिए, क्रुसमा छेडेका थिए। तर उहाँ दोस्रो आगममा आउनुहुनेछ र इजरायलले उहाँलाई यसरी हेर्नेछ कि उनीहरूले पश्चाताप गरी हेर्नेछन्। अनि यहाँ भनेछ अनि आफ्नो एकमात्र छोराका निम्ति विलाप गरे चाहिँ उहाँका निम्ति विलाप गर्नेछन्, उनीहरू एकदम शोकले भरिनेछन्, हाम्रो पुर्खाहरूले चाहिँ हाम्रै मसीहलाई मारे भन्दै। अनि जेठा छोराका निम्ति शोकित भए चाहिँ उहाँका निम्ति शोकित हुनेछन्। त्यो दिन चाहिँ हामी पर्खिरहेका छौँ। यो अन्धापना अहिले छ तर त्यो अस्थायी हो, एक दिन चाहिँ उनीहरूले देख्नेछ। यस अध्याय रोमी 11 पढ्दा चाहिँ पावलले दुवै वर्तमान समयलाई पनि हेर्दैछन् र भविष्यलाई पनि हेर्दैछन्। वर्तमानको समयलाई को चर्चा गर्दाखेरि चाहिँ पावलले चाहिँ इजरायलको बाँकी रहेको भागलाई देख्छ, त्यो सासु इजरायल, विश्वासी इजरायल, जो यही मण्डली युगमा पनि सानो संख्यामा पावल जस्तै, तर उनीहरूले चाहिँ विश्वास गरेका छन्, बाँकी रहेको भाग यसलाई भनिन्छ रेमनन्ट। तर पावलले चाहिँ यहाँ चाहिँ भविष्यलाई पनि हेर्दैछन्, एक दिन आउँदैछ जब चाहिँ पुरै इजरायलले मुक्ति पाउनेछ, बाँकी रहेको भाग अहिले चाहिँ अनि अधिकांश चाहिँ अविश्वासमा, तर एक दिन चाहिँ पुरै इजरायल मुक्ति पाउनेछन् भन्ने कुरा चाहिँ यहाँले बताउँदैछन्। अनि यसरी वर्तमान र भविष्य यो दुइटै कुरालाई चाहिँ जोड दिने शब्दहरूलाई यहाँ ख्याल गर्नुहोस्। रोमी 11:5 हेर्नुहोस् त, सँगै रोमी 11 को 5 मा यहाँ लेखेको छ तब यही प्रकारले यस अनि त्यसको दुईटा शब्द छ वर्तमान समयमा हेर्नुभयो पनि अनुग्रहको चुनाव अनुसार बाँकी रहेको पाप छ त्यसैले के यसले देखाउँछ भने वर्तमान समयमा पनि परमेश्वरको योजनामा युदीहरूको भाग छ युदीहरूलाई पुरै बिर्सिनु भएको छैन परमेश्वरले उनीहरूको पनि भाग छ दोस्रो कुरा चाहिँ 11:26 यहाँ पढ्छौँ अनि यसरी सारा इजरायलले मुक्ति त्यहाँ शब्द छ पाउनेछ अनि व्याकरणमा चाहिँ यसलाई भविष्यतकाल भनिन्छ त्यसैले यहाँ भविष्यको सङ्केत गर्दछ यो शब्दले त्यसैले वर्तमानमा मात्र होइन भविष्यमा पनि परमेश्वरको योजनामा युदीहरूको विशेष ठाउँ छ अनि त्यो चाहिँ कहिले हुन्छ त्यो चाहिँ 25 बताएको छ कि अन्य जातिहरूको पुरा सङ्ख्या भित्र आएपछि हुन्छ अनि हो अहिले उनीहरू लोटेका छन् भनेको छ 11:12 हेर्नुहोस् त 11:12 तब म भन्दछु माफ गर्नुहोस् 11:12 अब यदि तिनीहरूको लोट्नु चाहिँ देख्नुभयो उनीहरू लोटेका छन् अहिले चाहिँ तर कुरा के छ भने लोटाएपछि के हुन्छ यहाँ पढ्दै जाउँ यदि तिनीहरूको लोट्नु चाहिँ संसारको धन थरियो भने र तिनीहरूको घटी चाहिँ अन्य जातिहरूको सम्पत्ति हुन गयो भने तिनीहरूको भरपुरी चाहिँ झन् कति बढी हुने थियो देख्नुभयो अहिले चाहिँ लोटेका छन् तर उनीहरूको भरपुरीको दिन आउँदैछ भन्ने छ उनीहरूको पूर्णता आउने चाहिँ भविष्यमा भन्ने छ अहिले चाहिँ उनीहरू अहालिएको भन्ने छ यहाँ 15 छ किनकि तिनीहरूको अहालिनु चाहिँ अनि यो शब्द अफालिनु भनेको चाहिँ एक पदमा के त्याग्नु भएको छ केही शब्द चाहिँ होइन ग्रिकमा फरक शब्द हो अनि त्यो हेर्नेछौँ पछि उनीहरू चाहिँ अहिले चाहिँ अफालिएका छन् तर पछि चाहिँ यहाँ के छ 15 तिमी किनकि तिनीहरूको अफालिनु चाहिँ संसारको मेल हुनु ठरियो भने तिनीहरूको ग्रहण गरिनु चाहिँ मरेकाहरूबाट जीवनमा ठरिए अरू के होला उनीहरू अहिले अफालेका छन् तर भविष्यमा उनीहरू ग्रहण गरिनेछ जस्तै गरी एउटा रुखको हाँगासँग तुलना गरेछ अनि 17 जस्तो उनीहरू चाहिँ भाँचिएको हाँगाको रूपमा प्रस्तुत छ 17 अनि हाँगाहरूमध्ये कति भाँचिए भनेको छ तर अनि यो कुरा घरिघरि छ 19 पनि हेर्नुहोस् तब तिमीले भन्नेछौ म कलम गाँसिन सक्नु भनेर नै ती हाँगाहरू भाँचिए हो अहिले भाँचिएको अवस्थाको बयान छ अनि यो कुरा पटक पटक हामीले यहाँ लेख्नेछौँ र अध्ययन गर्नेछौँ तर उनीहरू गाँसिने छन् भनेछ 17 हेर्नुहोस् त अनि हाँगाहरू मध्ये कति भाँचिए र तिमी जङ्गली जैतुनको रुख भएर तिनीहरूमा कलम गाँसियौ भने र तिनीहरूसित जैतुनको रुखका जरा र फोसिलो रुखका भागी भयो भने अब यहाँ 19 हेर्नुहोस् त 24 किनकि तिमी पनि स्वभाव अनुसार जङ्गली जैतुनको रुखबाट काटिएर स्वभावको विपरीत त्यस असल जैतुनको रुखमा कलम गाँसियो भने झन् यी स्वाभाविक हाँगाहरू युदीहरूको कुरा गर्दछ जो भाँचिएका छन् तिनीहरूको आफ्नै जैतुनको रुखमा कति बढ्ता गरी कलम भएर गाँसिएलान् त उनीहरू गाँसिन्छन् भनेर अहिले चाहिँ भाँचिएका छन् त्यसैले वर्तमानमा बाँकिरहेको भाग छ भविष्यमा चाहिँ उनीहरूको पूर्णता आउँछ भरपुरीको दिन आउनेछ ग्रहण गरिनेछन् उनीहरू गाँसिनेछन् परमेश्वरले चाहिँ आफ्नो थुप्रै थुप्रै प्रतिज्ञाहरू अनि उहाँको करारहरू हामीले द्वारा चाहिँ परमेश्वरले चाहिँ इजरायल म तिमीलाई कहिले पनि छोड्ने छैन तिमीहरूप्रति चाहिँ मेरो तिमीहरू मेरो सामु एउटा जाति हुनबाट यदि रोकिनु हो भने चाहिँ आकाशमा भएको जुन सूर्य तारा घाम के अरे जुन यो विधिहरू हट्नुपर्छ पहिला त्यसैले परमेश्वरले चाहिँ इजरायलको भविष्य चाहिँ पक्का छ भनेर चाहिँ भन्नुभएको छ अनि उहाँले चाहिँ कदापि पनि बदल्नुहुन्न जुन प्रतिज्ञा गर्नुभएको छ त्यो कुरा चाहिँ 29 पदमा हामी पढ्छौं, 11-28, सुसमाचारको सम्बन्धमा चाहिँ तिमीहरूको खातिर तिमीहरू शत्रु हुन्, अहिले चाहिँ उनीहरू विरोधी छन्, तर चुनावको सम्बन्धमा चाहिँ पुर्खाहरूको खातिर तिमीहरू प्रिय हुन्। अब्राहमसितको करार, दाउदसितको करार परमेश्वरले बिर्सनुहुन्न। 29 पद, किनकि परमेश्वरका अनुग्रहका दानहरू र बोलावट नउल्टिने हुन्छ, क्यान्सल हुँदैनन् परमेश्वरको प्रतिज्ञाहरूमा। मान्छे जस्तो झुट बोल्ने हुनु न, त्यसैले इजरायल चाहिँ यस विषयमा ढुक्क हुन सक्छ एउटा जातीय रूपमा। अब फर्केर हामी 1 पददेखि हेर्न थाल्छौँ, 11:1। यहाँ शब्द छ, तब म भन्दछु के परमेश्वरले आफ्ना जनहरूलाई त्याग्नु भएको छ त? त्याग्नु भनेको चाहिँ धक्केलेर पठाउनु, जसरी चाहिँ मुसाले चाहिँ दुईजना झगडा गरिरहेको थिए नि, तिमीहरू त दाजुभाइ हो, किन झगडा गरेको? अब उनीहरू मिश्र देशमा हुँदाखेरि, अनि एकजना चाहिँ मुसाले नै धकेलेर पठाउँछ, त्यही शब्द हो, तिमीलाई कसले शासक बनायो भन्दै। अर्थात् पुरै इन्कार गर्न, परित्याग गर्न, के परमेश्वरले त्यस्तो गर्नुभएको थियो इजरायलमा भन्दै चाहिँ सम्बन्ध विच्छेद गर्न, पारपासु के भन्छ नि श्रीमान श्रीमती, सम्बन्ध विच्छेद भनेको भन्दा अब चाहिँ कुनै कारोबार छैन हाम्रो। के परमेश्वरले त्यस्तो गर्नुभएको छ इजरायलमा? जवाब छ, कदापि छैन। उहाँले इजरायलसँग सम्बन्ध विच्छेद गर्नुभएको छैन, न वर्तमानमा न भविष्यमा। उहाँले चाहिँ कुनै कारोबारै गर्ने छैन भनेर त्यसरी भन्नुभएको छैन। हामीले त हिजो नै देख्यौँ 21 पदमा उहाँले चाहिँ आफ्नो हात चाहिँ पसारेर पर्खिरहनु भएको छ, नमस्त गर्नुहुन्छ। अनि पावलले चाहिँ भन्छ, यसको प्रमाण चाहिँ म हुँ एउटा भन्छ, किनकि म पनि अब्राहमको वंशको बेन्यामिनको कुलको इजरायली हुँ। त्यसैले पावल येशु ख्रिस्ट आए, अनि प्रभु येशुले भन्नुभएको छ, जो मौका आउँछ उसलाई म कुनै रीतिले के गर्ने छैन, अफाल्ने छैन। पावल चाहिँ आफै एउटा प्रमाण हो। अब एक पदमा एकचोटि फेरि विचार गरौँ, इजरायल कुन व्यक्तिलाई इजरायली भन्ने? ऊ चाहिँ शरीरमै अब्राहम, इसहाक र याकुबको सन्तान हो भने उसले आफूलाई इजरायली भन्न मिल्छ, 12 मध्ये एउटा कुलको हुनुपर्छ। पावलले चाहिँ भन्छ, म चाहिँ अब्राहमको वंशको हुँ, अनि त्यसपछि एकैचोटि ऊ चाहिँ याकुबको एउटा छोरा बेन्यामिन उसको कुलको हुँ भन्छ, बेन्यामिनको कुलको 12 कुलमध्ये। अनि त्यसैले कतिले सिकाउने शिक्षा अनि यो व्यापक छ है, अनि किताबहरू क्रिस्चियन पसलहरूमा जानु भयो, किताबहरू किन्नु भने यस्तै कुराहरू हुन्छ है, गोलमाल हुन्छ, चलि नै छ वास्तवमा है। उनीहरूले के सिकाउँछ भने, मुक्ति पाएको जो कोही पनि एउटा साँचो इजरायली हो, हामी नै हो आत्मिक इजरायल सिकाइरहेको छ, हामी अहिले परमेश्वरको राज्यमा छौँ, उनीहरूले त्यसरी भन्छन्, अनि हामी परमेश्वरको राज्य बढाउँदैछौँ इत्यादि। तर वास्तवमा अहिले राज्यको समय होइन, अहिले चाहिँ मण्डलीको समय हो। अनि मुक्ति पाएको जो कोही नै इजरायली हुँदैन, मुक्ति पाएको अन्य जातिहरू उनीहरू चाहिँ मण्डलीको त हुन्छन् तर उनीहरू यहुदी भन्दैन। त्यसैले इजरायलको इजरायली भन्ने को हो भन्ने सम्बन्धमा चाहिँ परमेश्वरले परिभाषा नयाँ नियममा आएर परिवर्तन गर्नुभएको छ नि, यहाँ 11:1 प्रश्न पार्दछ, एउटा यहुदी जस्तो पावल उसले विश्वास गर्यो, ऊ शारीरिक रूपमा यहुदी हो तर अब चाहिँ मण्डलीमा ऊ नहि, त्यहाँ यहुदी ग्रिक छैन भन्दैछ, यहुदी अनुसार। त्यसैले शारीरिक जन्मले नै एकजना व्यक्ति चाहिँ इजरायली बन्छ, तर नयाँ जन्म पाएर चाहिँ हामी मण्डलीको भन्छौँ। पुरानो नियमबाट इजरायललाई दिएको प्रतिज्ञाहरूबाट उसले जान्न सक्थ्यो कि परमेश्वरले चाहिँ आफ्नो जनहरूलाई त्याग्नुहुन्न। यर्मिया 31 हामी पढ्छौँ, यर्मिया 31 अस्ति पनि पढेकौँ तर फेरि पढौँ, 31:35-37। परमप्रभु जसले दिनमा उज्यालोको निम्ति सूर्य दिनुहुन्छ, रातमा उज्यालोको निम्ति चन्द्रमा र ताराहरूका नियमहरू ठहर्याउनुहुन्छ, जसले समुद्रलाई उडाउनुहुन्छ र त्यसका छालहरू गर्जन्छन्, उहाँ यसो भन्नुहुन्छ, सेनाहरूको परमप्रभु उहाँको नाम हो। परमप्रभु भन्नुहुन्छ, यी नियमहरू मेरो सामुबाट टलेर गए भने इजरायलको वंश पनि सदाका निम्ति मेरो सामु एउटा जाति हुन छोड्नेछ। परमप्रभु यसो भन्नुहुन्छ, यदि माथिको आकाश नाप्न सकिन्छ भने र मनि पृथ्वीका जगहरू खोजेर पत्ता लगाउन सकिन्छ भने म पनि इजरायलको सारा वंशलाई तिनीहरूले जे गरेका छन् ती सबैका निम्ति त्यागिदिनेछु, परमप्रभु भन्नुहुन्छ। परमेश्वरले चाहिँ त्याग्दिन भन्नलाई चाहिँ एकदम प्रबल शब्दहरू प्रयोग गर्नुहुन्छ। त्यस्तै गरी चाहिँ 33:25-26 परमप्रभु यसो भन्नुहुन्छ, यदि दिन र रातसित मेरो बाचा रहेन भने अनि आकाश पृथ्वीका नियमहरू मैले ठहराएको होइन भने चाहिँ अब्राहम इसाक र याकुबका वंशमाथि शासकहरूको रूपमा दाउदको वंशबाट कसैलाई पनि नलिने गरी म याकुबको वंश र मेरो दास दाउदलाई रद्द गरिदिनेछु, किनकि म तिनीहरूलाई कैदबाट फर्काएर ल्याउनेछु र तिनीहरूमाथि दया राख्नेछु। म फर्काउनेछु, म दया राख्नेछु। उहाँले चाहिँ यसरी भन्नुहुन्छ। अब हामी मण्डलीका विश्वासीहरू हामीलाई दिनुभएको प्रतिज्ञाहरूलाई एकछिन विचार गरौँ। जब ख्रिस्टमा एकजना व्यक्तिले विश्वास गर्छ, ऊ चाहिँ ख्रिस्टमा अनन्तसम्म सुरक्षित हुन्छ भनेको छ। यहुन्ना 6 अघि मैले उद्धरण गरेको छु, त्यहाँ एकचोटि हेरौँ। यहुन्ना 6 अनि त्यसको 37-40 पदहरू, यहुन्ना 6:37-40, पिताले मलाई जतिजना दिनुहुन्छ ती सबै म कहाँ आउनेछन्, अनि जो म कहाँ आउँछ उसलाई म कुनै रीतिले अफाल्ने छैन, किनभने म आफ्नै इच्छा होइन तर मलाई पठाउनु हुनेको इच्छा पूरा गर्नका निम्ति स्वर्गबाट ओर्ली आएको हुँ, अनि मलाई पठाउनु हुने पिताको इच्छा यो छ, उहाँले मलाई दिनुभएको सबैमध्ये एउटालाई पनि म नहराउँ, तर अन्तिम दिनमा त्यसलाई फेरि बौराएर उठाउँ, अनि मलाई पठाउनु हुनेको इच्छा यो छ, हरेक जन जसले पुत्रलाई देख्छ र उनीमाथि विश्वास गर्छ उसले अनन्त जीवन पाओस्, अनि म उसलाई अन्तिम दिनमा बौराएर उठाउनेछु। हामीलाई यस्तो भव्य प्रतिज्ञाहरू दिनुभएको छ। यही योजना 10:27-30 पनि पढौँ। ख्रिस्टमा विश्वास गर्ने व्यक्तिले मुक्ति गुमाउनु असम्भव छ। यदि गुमाउनु हुँदो हो त प्रभु येशु ख्रिस्ट परमेश्वर पिता पवित्र आत्मा झुटो हुनुहुन्छ, तर त्यो असम्भव हो, त्यसैले मुक्ति गुमाइँदैन। साँचो विश्वासी अनन्तसम्म सुरक्षित छ। योहन्ना 10:37-30 मेरा भेडाहरूले मेरो स्वर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन् अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैन, न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ। मेरा पिता जसले ती मलाई दिनुभयो सबैभन्दा महान हुनुहुन्छ अनि मेरा पिताको हातबाट कसैले तिनीहरूलाई खोसेर लैजान सक्दैन। तर कसैले भन्दा, तर फलानाले विश्वास गरेको थियो नि त, कति वर्ष चर्च आएको थियो, बप्तिस्मा ल्याएको थियो, भजन पनि गाउँथ्यो, बाइबल पढ्थ्यो, पदहरू कण्ठ गरेको थियो, बाल समिति हुँदा कति कण्ठ गर्थ्यो, प्राइज पनि पाएको थियो, तर अहिले त ऊ त पुरा संसारको बारे हेरिरहेछ। ए, त्यसो भए ऊ सुरक्षित छ नि? छैन, उसले मुक्ति नै पाएको थिएन। उसको कामहरूबाट थाहा हुन्छ कि उसको जीवन परिवर्तन नभएकोबाट थाहा हुन्छ कि ऊ चाहिँ एउटा साँचो ख्रिस्टियन होइन। त्यसैले यो प्रतिज्ञाहरू चाहिँ खालि मुखले यीशुलाई स्वीकार गर्ने र म क्रिस्चियन हुँ भन्नेलाई दिएको प्रतिज्ञा होइन, यो चाहिँ मेरा भेडाहरू भनेछ जसलाई म चिन्छु, जो मलाई पछ्याउँछन् भनेछ, त्यहाँबाट थाहा छ मेरो वचनमा लागिरहन्छन् भने तिमीहरू साँच्चै मेरो चेला हो। तर एउटा विश्वासीले पाप गर्न सक्छ, तर एउटा साँचो विश्वासी पापमै जी त रहँदैन। त्यही भनेको छ पहिलो योहन्नाको धेरै पदहरूमा, एउटा हेरौँ न एकचोटि। पहिलो योहन्ना 3:6 पहिलो योहन्ना 3:6 यहाँ लेखेको छ, हरेक जो उहाँमा रहन्छ उसले पाप गर्दैन। हरेक जसले पाप गर्दछ त्यसले उहाँलाई देखेको छैन न त उहाँलाई चिनेको छ। यसको माने के हो कि एउटा विश्वासीले पापै गर्दैन भने हो त त्यो अर्थ त हुन सक्दैन, किनभने यही पत्रमा एक अध्यायमा लेखेको छ, एकको आठमा, हामीसँग पाप छैन भने हामी भन्छौँ भने हामी युहन्ना विश्वासी लेखकले पनि आफूलाई समेट्दै भन्छ हामीले आफूलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन अनि पाप स्वीकार गर्नुपर्छ भने चाहिँ नौपदमा। त्यसले के हो यसको अर्थ? यो पहिलो युहन्ना तिनको छमा, हरेक जो उहाँमा रहन्छ उसले पाप गर्दैन, हरेक जसले पाप गर्दछ त्यसले उहाँलाई देखेको छैन न त उहाँलाई चिनेको छ। यसको माने यो हो, यो जुन पाप गर्दैन पाप गर्दछ भने चाहिँ यो चाहिँ यो अर्थमा बुझिनुपर्छ, यो वर्तमान कालीन व्याकरणमा वर्तमानकालीन अर्थात् यो चाहिँ यसरी पनि अनुवाद गर्न सकिन्छ, हरेक जसले पाप गरिरहन्छ गर्दछ भनेको चाहिँ गरिरहन्छ, पापमा जीरहन्छ, जो पापमा जीरहन्छ अथवा पाप गरिरहन्छ त्यसले उहाँलाई देखेको छैन। यो चाहिँ पटक पटक यसरी नै यहाँ यो पुस्तकमा चाहिँ प्रयोग भएको छ। जसरी अठार पद पाँच अध्यायमा जस्तो पहिलो युहन्ना पाँचको अठार, हरेक जो परमेश्वरबाट जन्मेको छ, यो नयाँ जन्म पाएको व्यक्ति जतिले उहाँलाई ग्रहण गरे तिनीहरू परमेश्वरको सन्तान भए होइन, हरेक जो परमेश्वरबाट जन्मेको छ उसले पाप गर्दैनको मान्ने चाहिँ उसले पाप गरिरहँदैन, उसको आदत चाहिँ पापमा जिउने हुँदैन। तरै पनि ऊ चाहिँ बेला बेला पाप गर्न पुग्छ, ऊ पाप गरिरहन ऊ खुसी छैन तर ऊ लोड्छ उठ्छ। अनि के हुन्छ त जब एउटा विश्वासीले पाप गर्छ? बाइबलमा लेखेको छ एफसी चार अध्याय, त्यसैले साँचो विश्वासी पापमा जिरहँदैन तर पाप गर्नु चाहिँ उसले सक्छ अनि पाप गर्छ पनि। एफसी 4:30, अनि जब उसले पाप गर्छ, यहाँ लेखेको छ 4:30, अनि परमेश्वरका पवित्र आत्मालाई शोकित नपार, यसको माने पवित्र आत्मा चाहिँ दुखित बन्नुहुन्छ, ऊभित्र हुनुभएको परमेश्वरलाई चाहिँ चोट लाग्छ हाम्रो पापले, उहाँलाई दुखाउँछ तर उहाँले छोड्नुहुन्न। त्यो चाहिँ दोस्रो भागमा पढ्छ, जसद्वारा भनेको पवित्र आत्माद्वारा तिनीहरू छुटकाराको दिनका निम्ति, भनेको यीशु ख्रीष्ट जब हामीलाई लिन आउनुहुन्छ र हामीलाई यो मरणशील शरीरको सत्तामा चाहिँ उहाँको जस्तो महिमित शरीर दिनुहुन्छ, त्यो दिन नयाँसम्म हामी छाप मारिएका छौँ, अर्थात् उहाँ हामीलाई छोडेर जानुहुन्न, छाप उहाँ नै हो, पवित्र आत्मा नै हामीसँग पास गर्नुहुन्छ। तर के चाहिँ गर्नुहुन्छ भने विश्वासीले जब पाप गर्छ पवित्र आत्मा शोकित बन्नुहुन्छ, अनि यदि उसले स्वीकार तत्कालले गरिहालेन भने केही न केही गर्नुपर्ने हुन्छ परमेश्वरले, अनि त्यो केही न केहीलाई चाहिँ बाइबलमा ताडना भनिन्छ, पहिलो कोरिन्थी एघार, परमेश्वरले आफ्नो छोराछोरीहरूलाई चाहिँ अनुशासन गर्नुहुन्छ। तपाईँ बुवा आमा हुनुहुन्छ भने तपाईँको छोराछोरीलाई प्रेम गर्नुहुन्छ भने परमेश्वरले जस्तो यदि गर्नुहुन्छ भने तपाईँले ताडना दिनुहुन्छ, त्याग्नुहुन्न तर ताडना दिनुहुन्छ, शोकित बन्नुहुन्छ। अनि परमेश्वरले चाहिँ यहाँ पहिलो कोरिन्थी 11:31-32 चाहिँ लेखेको छ, किनकि हामीले आफैलाई जाँच्यौँ भने हाम्रो न्याय गरिने छैन। विश्वासीले आफूलाई जाँच्नुपर्छ अरे भनेको मतलब आफ्नो पापहरूलाई यो पाप हो परमेश्वर भनेर स्वीकार गर्नुपर्छ, आफैलाई न्याय गर्नुपर्छ, मैले गल्ती गरेँ। तर 32 पद, तर संसारसँगै हामी पनि दोषी ठहरिन नपरोस् भनेर हाम्रो न्याय गरिँदाखेरि प्रभुबाट हामी ताडना पाउँछौँ। यदि हामीले आफैलाई न्याय गरेन भने चाहिँ अब उहाँले हामीलाई ताडना दिनुपर्ने हुन्छ यहाँ भनेको छ, तर त्यो चाहिँ संसारलाई गर्ने खालको तरिकाले उहाँले हामीलाई केही पनि गर्नुहुन्न, हामीलाई चाहिँ गर्ने चाहिँ ताडना हो, संसारसँग चाहिँ दोषी चाहिँ ठहरिँदैन। रोमी 11 जाउँ, परमेश्वरले इजरायललाई त्याग्नु भएको छैन, हामीलाई
त्याग्नु हुने छैन।
परमेश्वरको पक्का प्रतिज्ञा हो। हामी हेरौँ अब रोमी 11 2-3 पद पढ्छौँ। परमेश्वरले आफ्ना जनहरूलाई जसलाई उहाँले पहिले जान्नु भएको थियो त्याग्नु भएको छैन। एलियाको समयमा पवित्र शास्त्रले के अरे एलियाको विषयमा पवित्र शास्त्रले के भन्दछ कि तिनीहरूलाई थाहा छैन कसरी उनले इजरायलको विरोधमा यसो भन्दै परमेश्वरलाई बिन्ती गर्दछ। हे प्रभु, तिमीहरूले तपाईँका भविष्यवक्ताहरूलाई मारेका छन् र तपाईँका वेदीहरू भत्काएका छन् अनि म एक्लै बाँकी रहेको छु र तिनीहरू मेरो प्राणको खोजीमा छन्। पद एकमा जुन प्रश्न सोधिएको थियो त्याग्नु भएको छ त परमेश्वरले आफ्नो जातिलाई, अनि यहाँ स्पष्ट जवाब हुन्छ त्याग्नु भएको छैन। जसलाई उहाँले पहिले जान्नु भएको थियो उनीहरूलाई त्याग्नु भएको छैन। पहिले जान्नु भनेको चाहिँ यो परमेश्वरको पूर्व ज्ञान हो। यो चाहिँ हामीले रोमी 8 अध्यायमा अध्ययन गर्यौँ अनि फेरि फर्केर अध्ययन गर्नुहोस् त्यो खण्डहरू रोमी 8:28-29-30 त्यो कडी जसलाई पहिले नै उहाँले जान्नुभयो। अनि याद गर्नुहोस् यो चाहिँ व्यक्तिलाई उहाँले जान्नुभएको हो। उहाँले यो यसरी चाहिँ इजरायलले के गर्नेछ भनेर जान्ने जान्नुभयो भनेर भनेको छैन, हुन त उहाँले जान्नुहुन्छ सबै कुरा जान्नुहुन्छ। तर रोमी 8 अध्यायमा हामी नजिकै भएर यसरी हेरौँ भने है दुई पानमा पठाउन हामी नजिकै छौँ। रोमी 8 अध्याय 29 पद, किनभने जसलाई उहाँले पहिले नै जान्नु भएको थियो भनेर यहाँ जुन भनिएको छ हामी लेलीको विश्वासीहरूको बारेमा त्यस्तै इजरायलको बारेमा पनि भनेको छ। अनि यो चाहिँ परमेश्वरको अनन्तको योजनासँग सम्बन्धित कुरा हो। अर्थात् एक अर्थमा उहाँले सबै कुराहरू जान्नुहुन्छ तर विशेष जान्नुहुन्छ एउटा समूहलाई, त्यो सुनिएकोहरूको कुरा गरेको। त्यसले उहाँ खालि आफ्नो पूर्व ज्ञानले सबै कुरा जान्छु भने किन उहाँले चाहिँ मेरो विशेष सम्बन्ध छ योसँग, जस्तो कि अहिले योना 10 पढ्यो नि, मेरा भेडाहरूलाई म चिन्छु। त्यसैले उहाँले विशेष सम्बन्ध चाहिँ अगाडिबाट नै उहाँले उहाँको योजनामा यो राख्नुभएको थियो। हामी फिलहाल पनि थिएनौँ तर उहाँको मनसायमा उहाँको विचारमा चाहिँ हाम्रो अस्तित्व थियो हामी जन्मिनुभन्दा पनि अगाडि नै। त्यसैले यो चाहिँ हामीलाई होइन कठिन हाम्रो दिमागले नभ्याउने कुराहरू हुन् तर यसरी नै हामीलाई भनिएको छ। त्यसैले जसलाई उहाँले पहिले जान्नुभएको थियो त्याग्नु भएको छैन, अब उनीहरूलाई कसरी त्याग्न सक्नुहुन्छ? उहिलेदेखि नै योजना छ उहाँको उहाँको। अनि त्यसको चाहिँ एलियाको विषयबाट चाहिँ पावलले बताउँछ। एलियाको समयमा के भएको थियो? उत्तरी राज्य इजरायल चाहिँ सत्य त्यागको चरम बिन्दुमा पुगेको थियो भनौँ। त्यही भएर अहाब राजा थियो, उसको श्रीमती इजबेल चाहिँ बाल देवतालाई पूजा गर्नुपर्छ भनेर इजरायलमा परिचय गर्ने उहिले थियो। थुप्रै बाल देवताको अगमवक्ताहरूलाई उसले पालिरहेको थियो 850। अनि एलिया अनि यसो हेर्दाखेरि सम्पूर्ण इजरायल नै अब बाल देवताको पछि लागेको देखिन्थ्यो। बाल देवता चाहिँ कनानीहरूको एउटा देवता, उर्वरा देवता। अनि एलियाले चाहिँ त्यो बेलामा चाहिँ यसरी भन्छ, उसले भन्ठान्छ कि म मात्रै एक्लो छु, कोही पनि छैन, कोही पनि छैन। यहोवा परमेश्वरलाई बुझ्ने र उहाँप्रति वफादार भइरहने चाहिँ एकजना पनि छैन, आफू एक्लो म एक्लो खडा छु उसले भन्ठानिरहेको थियो। सबैजना चाहिँ अब सत्य त्याग भइसक्यो, म एक्लो छु उसले त्यत्रो सोचिरहेको थियो। अनि कति पटक हामी विश्वासीहरूलाई पनि त्यस्तो लाग्न सक्छ, कोही छैन, म एक्लो छु। अनि एजियालाई सच्याउनु पर्छ, होइन एलिया छ मेरो निम्ति, मैले चाहिँ 7,000 जोगाइराखेको छु। त्यो चाहिँ चार पदमा हामी पढ्छौँ। तर परमेश्वरको जवाब देउललाई के भन्दछ, मैले मेरा निम्ति 7,000 मानिसहरूलाई जोगाइराखेको छु जसले बालको सामु घुँडा टेकेका छैन। अचम्म है, यो सुन्दा एलिया कस्तो लाग्यो होला। परमेश्वरले भन्नुहुन्छ, यो त पहिलो राजा 19 अध्यायबाट उद्धरण गरिरहेको पावलले, 7,000 जोगाइराखेको छु मेरो निम्ति। अनि त्यो बाल देउतालाई घुँडा टेकेको छैन, संख्यामा 7,000 भनेर पनि तोक्नुहुन्छ। अब अधिकांशले चाहिँ बाललाई पुजिरहेका थिए, परमेश्वरलाई त्यागिसकेका थिए, तर नगर्नेहरूको सानो सङ्ख्या चाहिँ थियो, अल्पसङ्ख्यक, बाँकी रहेको भाग 7,000 थियो। तर उनीहरू चाहिँ मौन अल्पसङ्ख्यक थियो जस्तो छ, किन एलियालाई सम्म पत्तो छैन उनीहरू छ भनेर, गोप्य विश्वासीहरू। तर परमेश्वर जान्नुहुन्थ्यो को को छ, कहाँ छ, के गरिरहेछ, है उनीहरूको नाम के हुन्, कतिजना छ, यहाँ सङ्ख्या पनि तोकिन छ। दोस्रो तिमोथी 2:19 लेखिएको छ, परम प्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ। दोस्रो तिमोथी 2:19, तरै पनि परमेश्वरको जग दृढतापूर्वक खडा रहन्छ जसमा यो छाप लागेको छ, प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ। यो शब्द चिन्न, उहाँको विशेष सम्बन्ध छ। अनन्त जीवन के हो, उहाँलाई चिन्न, है उहाँसँग सम्बन्ध हुन, यो नक्षत्रको 3 होइन। अनन्त जीवन यही हो, एकमात्र तपाईँ, एकमात्र सत्य परमेश्वर र तपाईँले पठाउनु भएको येशु ख्रीष्टलाई चिन्न। अनि प्रभुले एक दिन धेरैलाई भन्नेछन्, मत्ती 7, हे प्रभु भन्ने सबैजना चाहिँ स्वर्गीय राज्यमा जाने छैन। अनि हे प्रभु, हामीले चाहिँ तपाईँको नाममा भूतात्माहरू धपाएन। अनि प्रभुले जवाब दिनुहुनेछ, हे कुकर्मी गर्नेहरू, मैले तिमीहरूलाई चिनेको छैन भन्नुहुन्छ, अर्थात् तिमीहरूसँग मेरो सम्बन्ध छैन। यहाँ त्यसैले एलियाको समयमा जसरी 7,000 चाहिँ सत्य त्यागमा डुबेका थिएनन्, त्यस्तै पावलको समयमा पनि त्यहाँ बाँकी रहेको भाग थियो, खालि त्यो सङ्ख्या हामीलाई तोकेको छैन। 7,000 भन्दा त बढी नै हुनुपर्छ भनेर अनुमान लगाउन सक्छौँ, किनभने प्रेरितको पुस्तकमा चाहिँ यरुसलेमको पत्रुसले जब प्रचार गरे त्यहाँ 3,000 एकै दिनमा चाहिँ विश्वास गरेर थपिएको छ। अनि केही समयपछि चाहिँ 5,000 भनेको छ, अनि यहाँ त धेरै वर्ष बितिसकेको थियो, त्यसैले सङ्ख्या त बढेको थियो, तर सम्पूर्ण इजरायलको सङ्ख्यासँग तुलना गर्दाखेरि चाहिँ यो बाँकी रहेको भाग चाहिँ सानै थियो, थोरै नै थियो। अनि त्यसमध्येमा पावल पनि एक थियो, अरू पनि थियो, यूहन्ना थियो, पत्रुस थियो, याकुब थियो, मत्ती थियो, हजारौँ अरू थियो। अब 11 अध्यायमा चाहिँ हामी पढ्छौँ, त्यो 5 पदमा लेखेको छ, तब यही प्रकारले यस वर्तमान समयमा पनि अनुग्रहको चुनाव अनुसार बाँकी रहेको भाग छ। अर्थात् यी यहुदीहरूले चाहिँ ख्रीष्ट येशुमाथि विश्वास गरे, मान्छेको दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ उनीहरूले विश्वास गरे, मुक्ति पाए। परमेश्वरको दृष्टिकोणले हेर्दाखेरि चाहिँ अनुग्रहको चुनाव अनुसार भनेर भन्छ, है बाँकी रहेको भाग छ। यो चुनावको विषय चाहिँ अगम्य छ। अब तर एउटा उदाहरणले चाहिँ मलाई धेरै सहायता मिल्यो, धेरै वर्ष अगाडि जब यसको विषयमा सिक्दै गर्दाखेरि, जब एउटा व्यक्तिलाई सुसमाचार सुन्ने मौका हुन्छ, उसको अगाडि चाहिँ एउटा ढोका, खुल्ला ढोका भए जस्तै हो त्यो चाहिँ, जुन ढोकामाथि चाहिँ एउटा कुरा लेखिएको छ, हे सबै आओ भनेको छ, परिश्रम गर्नेहरू आओ, पहाडीले दबिएर आओ, जो मौका आउँछ त्यसरी लेखेको छ,
अनि त्यहाँ लेखेको छ ढोका म नै हो, कोही म भित्र मबाट पस्छ भने उसले मुक्ति पाउँछ, कोही भनेछ, जो कोही भनेछ। त्यसैले एउटा व्यक्तिले त्यो हेर्छ र निर्णय गर्छ है, म अब चाहिँ पस्छु, म यीशुलाई अँगाल्छु, म ख्रिस्ट यीशु मेरो लागि मर्नुभएको यो धन्यवाद भन्दै ऊ चाहिँ छिर्यो है। अनि यो छिर्छ, तर ऊ छिर्दाखेरि त्यो ढोकाको पछाडिपट्टि चाहिँ मानौ के लेखेको जस्तो छ भने, संसारको उत्पत्तिभन्दा अगाडि नै चुनिएको, परमेश्वरको दृष्टिकोणबाट चाहिँ हामी चुनिएको, अनुग्रहको चुनाव हो। तर हामीले चाहिँ जब सुसमा सुन्छौँ विश्वास गर्नुपर्ने जिम्मेवारी चाहिँ हाम्रो छ। अनि यो दुईवटालाई हामीले दुइटै विश्वास गर्छौँ, हाम्रो दिमागमा यो दुइटालाई जोड्न नसकौँला सायद सक्दैन होला, तर हामीले चाहिँ दुइटै विश्वास गर्छौँ। विश्वास गर्ने जिम्मेवारी मान्छेकै हो, उसले गरेन भने नष्ट हुन्छ, तर परमेश्वरले उसलाई चुनेको हो, पहिला उहाँले योजना गरेको, यो चाहिँ रहस्यमय छ। यो दुइटै सिकाउँछ बाइबलले। अनि मान्छेहरूले चाहिँ एकदम दिमाग थिएर यसलाई यसरी होला त्यसरी होला भन्दा भन्दा चाहिँ धेरै झुटा शिक्षाहरू निस्केको छ। हामीले त्यो गर्नु पर्दैन, खालि जे भनेछ हामीले त्यही विश्वास गर्छौँ। हाम्रो सीमित छ दिमाग, यहाँ लेखेको छ अनुग्रहको चुनाव अनुसार बाँकी रहेको भाग छ। यो छ भन्ने शब्द चाहिँ त्यो मूल लेखकको व्याकरणमा चाहिँ यसलाई यसरी अनुवाद गर्न सकिन्छ, छ अर्थात् रहिरहेको छ, अहिले पनि छ, अर्थात् अनुग्रहको चुनावअनुसार बाँकी रहेको भाग अहिले पनि छ, यो वर्तमान समयमा त्यो सन्दर्भले पनि थाहा दिन्छ। अर्थात् सबै युवतीहरू बाँचेका छैनन्, थोरै मात्र बाँकी रहेको भाग चाहिँ छ। नौ अध्यायको 27 पदमा हामीले त्यो फेरि पनि पढौँ, यशैयाले पनि इजरायलको सम्बन्धमा कराएर भन्दछन्, इजरायलका सन्तानहरूको संख्या समुद्रका बालुवा झैँ भए तापनि बाँकी रहेको भाग मात्र बचाइनेछ। त्यसैले यो बाँकी रहेको भागको बारेमा हामी जब पढ्छौँ हामीले धन्यवाद दिनुपर्छ प्रभुलाई, तपाईँ विश्वास योग्य हुनुहुन्छ परमेश्वर, उन त सदोम र गमोरा जस्तै हुन सक्थे त्यसरी भनिन्छ, तर उहाँले बाँकी रहेको भाग राख्नु भए, तपाईँको पुत्रलाई नै मारेका थिए यहुदीहरूले, तर उहाँको कत्रो ठुलो अनुग्रह त्यहाँ बाँकी रहेको भागले विश्वास गर्यो। अँ त्यो तार्ससको साउल मार्दै हिँडेको थियो, तर कस्तो अनुग्रह, ऊ त बाँच्यो। त्यसैले तपाईँले चाहिँ आफ्नो जातिलाई चाहिँ त्याग्नुको सट्टामा तपाईँले चाहिँ अनुग्रहमा निहुरेर चाहिँ उनीहरू बिचबाट बाँकी रहेको भागलाई चाहिँ बचाउनु भयो। केको लागि? उहाँको अनुग्रहको प्रशंसाको निम्ति। अनि परमेश्वरले त्यसपछि चाहिँ सुसमाचार प्रचार गर्न जब पठाउनु भयो, पहिले यहुदीहरूलाई अनि त्यसपछि अन्य जातिलाई, सबभन्दा जो अयोग्य थियो यसरी हेर्दाखेरि उनीहरूलाई नै पहिला उहाँको अनुग्रहको प्रशंसाको निम्ति। अब रोमी 11:5 जुन वर्तमान समय भन्ने शब्दमा आइपुगेको छौँ होइन, त्यसलाई हामी चाहिँ पढ्दाखेरि हामीले सोच्छौँ साँच्चै के गर्दै हुनुहुन्छ वर्तमान समयमा परमेश्वर है। यो वर्तमान समयमा अहिलेको लागि परमेश्वरको योजना के हो यो बुझ्नु एकदम महत्त्वपूर्ण छ, अनि त्यो चाहिँ हामी अर्को क्लासमा अध्ययन गर्न थाल्नेछौँ।